بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ آج کا کاریکرم پوتر قرآن کے سورہ نساء کی 17ویں اور 18ویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قرآت کا شرح پراپت کر رہے ہیں شری محمد زادہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ انما التوبة على اللہ للذین يعملون السوء بجهالة ثم يتوبون من قریب فأولئک یتوب اللہ علیہم وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا۔ وَلَيْسَتِ التَّوْبَةُ لِلَّذِينَ يَعْمَلُونَ السَّيِّئَاتِ حتى إذا حضر أحدهم الموت قال إني تبت الآن ولا الذين يموتون وهم كفار أولئك أعتدنا لهم عذابا أليما۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ کیول ان لوگوں کی توبہ سویکار کرنا ایشور کے ذمہ ہے جو اگیانتا کے کارن برائی کر بیٹھتے ہیں، پھر شیگر ہی توبہ کر لیتے ہیں، تو یہی لوگ ہیں جن کی توبہ ایشور سویکار کر لیتا ہے، اور ایشور گیانی بھی ہے اور تتودرشی بھی۔ اور توبہ ایسے لوگوں کے لیے نہیں ہے جو برے کرم کرتے رہے اور پھر جب موت سامنے آ گئی تو انہوں نے کہا کہ اب ہم نے توبہ کر لی، اور نہ توبہ ان کے لیے ہے جو مرتے سمے تک کافر رہے، ان کے لیے ہم نے کڑا دنڈ تیار کر رکھا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. آج رویوار ہے, مرداد کی 30 اگست کی 21 اور محرم کی 23 تاریخ. شروع ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں. ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا. کاریکرموں کے بارے میں اپنے وچاروں, سجھاؤ اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا. پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں. ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir, جبکہ ویب سائٹ کا پتہ ہے pastoday.com/hi. شروع ہمارے آج کے کاریکرم کی روپریکھا نوٹ کر لیں. سب سے پہلے آپ سدا کی بھانتی دیش ودیش کے سماچار سنیں گے. اس کے پشچات کاریکرم ہوگا انمول باتیں. اس کے پشچات آپ سنیں گے دینک کاریکرم راجنیتک چرچا. اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار. اور سبھا کا انتیم کاریکرم ہوگا مسجد کے انتراشٹریہ دیوس کے اوسر پر ہمارا وشیش کاریکرم. شروع یہ تو ہماری آج کے کاریکرم کی روپ ریکھا, اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے. اور اب آپ محمد مہدی سے سماچار سنیے. بسم اللہ الرحمن الرحیم. سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش. ایران نے کہا ہے کہ سبھی مسجدیں ازانوی شاسن کے خلاف پرتیرودھ کا کیندر بنی رہیں گی. پاکستان کے پردھان منتری نے کہا ہے کہ ان کا دیش بھارت کے ساتھ استھائی شانتی چاہتا ہے. صومالیہ میں ایک ہوٹل پر آتنکوادی حملہ ہوا جس میں 20 لوگ مارے گئے. امریکہ میں گرہ یدھ آرمبھ ہو چکا ہے. ایران کے ودیش منترالے کے پروکتا ناصر قرآنی نے کہا ہے کہ فلسطین کی پورن سواتنترتا تک سبھی مسجدیں اوائد زانوی شاسن کے خلاف پرتیرودھ اور دھڑتا کا کیندر بنی رہیں گی. پراپت رپورٹ کے انوسار اسلامی گنتنتر ایران کے ودیش منترالے کے پروکتا ناصر قرآنی نے مسلمانوں کے پہلے قبل بیت المقدس کو جلانے کی برسی کے موقع پر ایک ٹویٹ کیا, جس میں انہوں نے لکھا کہ فلسطین کی پورن آزادی تک دنیا کی سبھی مسجدیں اوائد زانوی شاسن کے خلاف پرتیرودھ اور دھڑتا کے کیندر کے روپ میں کام کرتی رہیں گی. انہوں نے اپنے ٹویٹ میں لکھا کہ 53 سال پہلے آج ہی کے دن 21 اگست 1969 کو کٹرپنتھی یہودیوں نے مسلمانوں کے پہلے قبلے کو آگ لگا دی تھی. ناصر قنانی نے کہا کہ اوائد زانوی شاسن کا یہ پہلا اور انتیم ظلم نہیں تھا. اسی بیچ فلسطینی ستروں نے سوچنا دی ہے کہ آتنکی زانوی شاسن کے سینکوں نے 3 فلسطینی مہیلاؤں کو ویسٹ بینک سے گرفتار کر لیا. فلسطین کی سماچار ایجنسی کے انوسار آتنکی زانوی سینکوں نے ان 3 فلسطینی مہیلاؤں کو رویوار کے صبح قلقلیہ علاقے کے پاس استھت ال یاہو چیک پوسٹ سے گرفتار کیا ہے. اسلامی کرانتی کے سنرکشک بل آئی آر جی سی کے ورشٹھ کمانڈر سردار نقدی کا کہنا ہے کہ حزب اللہ کی زمینی سینائیں زانی سینا کو تباہ کرنے میں سکشم ہیں. پراپت رپورٹ کے انوسار آئی آر جی سی کے ورشٹھ کمانڈر فلسطین سے اوائد طریقے سے قبضہ کرنے والے زانیوں کو बाहर निकालने की तैयारी की आवश्यकता पर बल देते हुए कहा कि हिजबुल्लाह की जमीनी सेनाएं जानी शासन की सेना को ध्वस्त करने में सक्षम है। फारस समाचार एजेंसी की रिपोर्ट के अनुसार IRGC के वरिष्ठ कमांडर ब्रिगेडियर जनरल मोहम्मद रजा नकदी ने लेबनान की प्रसिद्ध वेबसाइट अल अहद से बातचीत में लेबनान के इस्लामी प्रतिरोध के गठन की 40वीं वर्षगांठ की बधाई दी। अल अहद वेबसाइट की रिपोर्ट के अनुसार लेबनान के प्रतिरोध नेतृत्व और विशेष रूप से हिजबुल्लाह के महासचिव सैयद हसन नसरुल्लाह को बधाई देते हुए जनरल नकदी ने इस बात पर जोर दिया कि प्रतिरोध ने हमेशा दुश्मनों और उनके समर्थकों को पराजित किया है। IRGC के कमांडर ने कहा कि आज हम एक ऐसे चरण में हैं जहां हमें सर्वशक्तिमान ईश्वर की मदद से मस्जिदुल अक्सा को आजाद कराने के लिए तैयार रहना चाहिए। उन्होंने कहा कि फिलिस्तीन से ज़ायनियों को बाहर निकलना और बैतुल मुकद्दस की ओर बढ़ना शुरू कर देना चाहिए। जनरल मोहम्मद रजा नकदी ने कहा कि आज हिजबुल्लाह और इस्लामी प्रतिरोध महानता और शक्ति के चरम पर हैं और आज के प्रतिरोध की ताकत की तुलना पिछले दशकों से नहीं की जा सकती। उन्होंने कहा कि आज हिजबुल्लाह के पास इस क्षेत्र में सबसे शक्तिशाली जमीनी सेना है जो बहुत ही आसानी से ज़ायनी सेना को धूल चटा सकती है। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। पाकिस्तान के प्रधानमंत्री शहबाज शरीफ ने कहा है कि उनका देश बातचीत के जरिए भारत के साथ स्थायी शांति चाहता है और कश्मीर मुद्दे के समाधान के लिए युद्ध दोनों देशों के लिए कोई विकल्प नहीं है। द न्यूज इंटरनेशनल अखबार के रिपोर्ट के अनुसार हार्वर्ड विश्वविद्यालय के छात्रों के एक समूह को संबोधित करते हुए पाकिस्तानी प्रधानमंत्री शहबाज शरीफ ने कहा कि संयुक्त राष्ट्र संघ के प्रस्तावों के तहत कश्मीर मुद्दे का हल क्षेत्र में स्थायी शांति से जुड़ा हुआ है। पाकिस्तानी प्रधानमंत्री ने शुक्रवार शाम को कहा पाकिस्तान क्षेत्र में शांति बनाए रखने के लिए प्रतिबद्ध है। खबर के अनुसार उन्होंने कहा कि हम बातचीत के जरिए भारत के साथ स्थायी शांति चाहते हैं क्योंकि युद्ध किसी भी देश के लिए कोई विकल्प नहीं है। गौरतलब है कि कश्मीर मुद्दा और सीमा पर आए दिन होने वाली झड़पों के कारण भारत पाकिस्तान के बीच संबंध ज्यादातर तनावपूर्ण बने रहते हैं। पाकिस्तान के पूर्व प्रधानमंत्री इमरान खान को देश की शीर्ष जांच एजेंसी के सामने पेश नहीं होने और अवैध फंडिंग के मामले में उसके नोटिस का जवाब नहीं देने के सिलसिले में गिरफ्तार किया जा सकता है। पाकिस्तानी मीडिया के रिपोर्ट के अनुसार पाकिस्तान की संघीय जांच एजेंसी ने जांच एजेंसी के सामने पेश न होने के कारण पाकिस्तान के पूर्व प्रधानमंत्री इमरान खान को शुक्रवार को दूसरा नोटिस जारी किया है। ज्ञात रहे कि इमरान खान को पिछले बुधवार को पहला नोटिस भेजा गया था लेकिन उन्होंने FIA की टीम के समक्ष पेश होने से इनकार कर दिया। इमरान खान विपक्ष का सबसे बड़ा चेहरा है और उनकी पार्टी पाकिस्तान तहरीके इंसाफ अगले आम चुनाव की तैयारियों में जुटी हुई है। सोमालिया की राजधानी में होटल पर आतंकवादी हमला किया गया जिसमें 20 लोग मारे गए। प्राप्त समाचारों के अनुसार आतंकवादियों ने सोमालिया की राजधानी में एक होटल पर हमला किया और सुरक्षा बलों के साथ मुठभेड़ कई घंटों तक चली और हुई गोलाबारी में कम से कम 20 लोग मारे गए। पुलिस और प्रत्यक्षदर्शियों ने इस बात की जानकारी दी। पुलिस और प्रत्यक्षदर्शियों ने कहा है कि इस हमले में 40 अन्य लोग घायल हो गए। उन्होंने कहा कि मोगादिशो के मशहूर हयात होटल पर हुए हमले में बच्चों सहित कई लोगों को सुरक्षा बलों ने बचा लिया। अमेरिका में FBI ने इस देश के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के आलिशान मकान पर जो छापेमारी की थी उसके बाद ट्रंप के समर्थकों के क्रोध देखने के बाद MSNBC की एंकर ने अमेरिका में गृह युद्ध आरंभ होने की आशंका जताई है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार टिफनी क्रॉस ने कहा कि प्रतीत हो रहा है कि ट्रंप के समर्थक गृह युद्ध की तैयारी कर रहे हैं। उन्होंने बल देकर कहा कि ऐसा नहीं है कि गृह युद्ध होने वाला है बल्कि मैं समझती हूं कि गृह युद्ध आरंभ ہو چکا ہے۔ ابھی 15 اگست کو فلوریڈا میں ڈونلڈ ٹرمپ کے عالیشان مکان پر ایف بی آئی نے چھاپا مارا تھا، جس کے بعد سے ان کے سمرتھک بہت کرودھت ہیں اور ٹرمپ کا پاسپورٹ بھی لے لیا گیا ہے، اور جب تک ان کے اوپر لگے آروپوں کی چھان بین پوری نہیں ہو جاتی اور وہ نردوش ثابت نہیں ہو جاتے تب تک وہ امریکہ سے باہر بھی نہیں جا سکتے۔ یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ بھارت کے جہاز رانی اور جل مارگ منتری سرناوند سونو اوال نے ایران کے دکشنی تٹ سستان و بلوچستان پرانت میں استھت وشال چابہار بندرگاہ کا نرکشن کیا۔ اس اوسر پر انہوں نے کہا کہ ایران کا چابہار بندرگاہ بھارت کے لیے بھومی سے گھرے چھیتروں تک سمندری پہنچ پراپت کرنے کے لیے ایک بہت ہی آوشک پریوجنا ہے۔ یہ سویدھا چھیتر کے لیے ایک وانجی کے پارگمن کیندر کے روپ میں ابھری ہے، اور بھارت اور ویشوک بازار تک پہنچنے کے لیے بھوم سے گھرے دیشوں کے لیے ایک ادھک سستا اور استھر مارگ ہے۔ چین کا کہنا ہے کہ افغانستان میں اب بھی امریکی وناش کی نشانیاں موجود ہیں۔ چین کے ودیش منترالے کے پروکتا نے بتایا ہے کہ ورتمان سمے میں افغانستان امریکی کریا کلاپوں کا ایک اسپشٹ ادھارن ہے۔ وانگ ایون بین کہتے ہیں کہ امریکہ نے 2 دشکوں کے دوران افغانستان کو پوری طرح سے نشٹ کر دیا۔ افغانستان کی ایک پیڑھی دوسری چمک جائے، افغانستان کی ایک پیڑھی پوری طرح سے برباد ہو گئی ہے۔ افغانستان پر امریکہ کے قبضے کے دوران 1,74,000 لوگوں کی جانیں چلی گئیں، جن میں 30,000 عام ناگرک تھے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔ یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
انمول باتیں،
دوستو کارکرم انمول باتیں لے کر آپ کی سیوا میں حاضر ہیں۔ آج ہم ایران کے اسلامی کرانت کے سروچ نیتا کی نظر میں جنتا کی سیوا میں نشٹھا اور سچائی کے ساتھ ڈٹ جانے کے بارے میں چرچا کریں گے۔ محمد مہدی کا سلام، سویکار کیجیے۔ اسلامی کرانت کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ اسلامی کرانتی بہت ہی مضبوط ہے، بہت ہی طاقتور ہے، اس کے آدھار و استمبھ بہت ہی مضبوط ہیں، ایشور بھی ہمارا سمرتھک اور سہائک ہے۔ جیسا کہ ہم نے بارمبار امام خمینی رحمۃ اللہ علیہ کا کتھن بیان کیا ہے کہ وہ فرماتے ہیں، جب میں اس معاملے میں پہلی بار داخل ہوا تو میں نے دیکھا، میں نے احساس کیا کہ ایک شکتی ہے، ایک ہاتھ ہے جو ہمارے کام کو آگے بڑھا رہا ہے۔ واسطو میں اسی طرح ہے۔ اسلامی کرانتی کے سروچ نیتا کہتے ہیں کہ امام خمینی رحمۃ اللہ علیہ نے مجھ سے یہ بات کہی، انسان اس ایشوریہ شکتی اور اللہ کے ہاتھ کو دیکھتا ہے، البتہ ایشوریہ شکتی کے اس ہاتھ کی کسی سے رشتہ داری و نکٹتا نہیں ہے۔ جو اللہ کے لیے ہے اللہ اس کے لیے ہے۔ دوسری جگہ پر ایشور کہتا ہے، اگر آپ اللہ کی مدد کرتے ہیں تو اللہ آپ کی مدد کرتا ہے۔ ایک انیہ استھان پر اللہ فرماتا ہے، اللہ اس کی مدد کرتا ہے جو اس کی مدد کرتا ہے۔ ایران کے اسلامی کرانت کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ ہمیں اس سیوا کے مارگ میں نشٹھا کے ساتھ رہنا چاہیے، ہمارے پاس جو کچھ بھی ہے اسے میدان میں پیش کریں اور اس راستے میں نچھاور کریں۔ ہمیں اپنی کوششوں اور کاریوں کو اس راستے میں پیش کر دینا چاہیے، ایشور بھی اپنی کرپا کرے گا، اپنی دیا کا پاتر بنائے گا۔ ایران کی اسلامی کرانت کے سروچ نیتا کہتے ہیں کہ آج بھی یہی ہو رہا ہے، ایشور نے کرپا کی ہے، دشمن کے ہتھیار اور اس کے پھینکے گئے پتھر اسی کی اور لوٹ گئے ہیں، اس کے دوارا فائر کی گئی گولیاں اسی کی اور لوٹ گئی ہیں، انہوں نے جو شڈیانتر رچی ان کا کوئی فائدہ نہیں ہوا، شڈیانتر کا شکار ہونے کے لیے انہیں کوئی پکش نہیں ملا۔ اسلامی کرانت کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی سچائی کے ساتھ ڈٹ جانے کو یاد دلاتے ہیں کہ جو خود ایشوری مدد کی تلاش میں رہتے ہیں۔ سروچ نیتا کہتے ہیں کہ اس دنیا میں، اس سنسار میں کچھ قانون ہیں جسے کچھ سانسارک لوگ نہیں سمجھتے ہیں، ان قانونوں کو نہیں دیکھتے۔ پوتر قرآن میں ایشور کہتا ہے، یہ ایشوری سنت اور پرمپرا ان لوگوں کے بارے میں رہ چکی ہے جو گزر چکے ہیں، ایشوری پرمپرا میں پریورتن نہیں ہو سکتا۔ ایک ان استھان پر ایشور کہتا ہے، یہ اللہ کی ایک سنت اور پرمپرا ہے جو بھی پہلے گزر چکی ہے، اور تم اللہ کے طریقے میں کدابی کوئی پریورتن نہیں پاؤ گے۔ اسلامی کرانتی کے سروچ نیتا کہتے ہیں کہ ایشوری سنت یا پرمپرا یعنی ایشوری قانون، ایسے ہی قانون پوری دنیا اور سنسار کے ہر کونے میں پائے جاتے ہیں، یہ قانون جیسے پرکرت کے قانون، جیسے گرتواکرشن کے قانون، ستاروں، چاند، سورج یا 24 گھنٹے کے دوران سورج اور چاند کے بیچ آ جانے کا قانون، یہ سب کے سب قانون ہیں، پرکرت کے قانون ہیں۔ سروچ نیتا کہتے ہیں اسی طرح مانویہ سماج میں بھی قانون ہیں، ان قانونوں کو سانسارک لوگ اپنی کم لابھ والی آنکھوں سے نہیں دیکھ سکتے، یہ نہیں سمجھ سکتے، لیکن یہ قانون موجود ہے۔ جی ہاں، جب ہم ان قانونوں کی بھومی اپنے ہاتھوں سے پرشست کرتے ہیں تو اللہ قانونوں کو اور بھی مضبوط کر دیتا ہے۔ آگزنی کی گھٹنا ہوتی ہے، آپ کو بھومی پرشست کرنی ہوتی ہے، آگ جلائیں، سیکھی ہوئی وستو کو آگ پر رکھیں، آگ لگ جائے گی، بھومی پرشست کریں، پرکرت کے قانون اپنا کام خود ہی کریں گے، بھومی پرشست کرنی چاہیے، ایرانی راش نے یہ بھومی پرشست کی، یہ باتیں ہمارے مہاپرشوں نے کی ہے، پوتر قرآن میں بھی بار بار اس کو دہرایا گیا ہے، اماموں کے قطنوں میں بھی، پیغمبر اسلام کے قطنوں میں بھی یہ باتیں موجود ہیں۔ حدیثوں میں ملتا ہے کہ اللہ نے ہماری سچائی دیکھی تو ہمارے دشمن کو نراشا دی اور ہم کو جیت پردان کی۔ امیر المومنین حضرت علی علیہ السلام نہج البلاغہ میں فرماتے ہیں، سچائی سے میدان میں داخل ہو، ڈٹ جاؤ، اللہ آپ کے دشمن کو شکست دے گا اور آپ کو وجے پردان کرے گا۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انمت دیں، خدا حافظ۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، راجنیتک چرچا کے دینک کاریکرم کے ساتھ اپستھت ہیں، قائم رضوی کا سلام سویکار کیجیے۔ غزہ کی کچھ زائونی بستیاں ملیں فلسطینیوں کو، ٹرمپ پر ہوئی ڈالروں کی بارش اور بھارت کی کیندر سرکار سے کشمیریوں کی کچھ شکایتیں، ان مدوں پر ہم کاریکرم میں وستار سے چرچا کریں گے۔ 38 वर्षों के अथक प्रयासों के बाद फिलिस्तीनी कुछ जायोनी बस्तियों के निवासियों को खदेड़ने में कामयाब रहे हैं। उन्होंने कई बस्तियों को आजाद करा लिया है। एक समीक्षा के साथ उपस्थित हैं अख्तर अब्बास।
गजा से ज़ायोनी शासन और ज़ायोनी बस्तियों के निवासियों के निकलने को 17 साल हो गए हैं। ज़ायोनी शासन ने 15 अगस्त 2005 को गजा क्षेत्र की 21 बस्तियों को आजाद कर दिया था। इन बस्तियों में रहने वाले इसराइलियों की कुल संख्या मिलाकर 8,000 थी। बताया जाता है कि इन बस्तियों के लिए गजा का 36 वर्ग किलोमीटर का इलाका अतिग्रहित किया गया था, जबकि गजा का कुल क्षेत्रफल 360 किलोमीटर है और इसराइल ने इन बस्तियों के लिए गजा के क्षेत्रफल के 10वें हिस्से का अतिग्रहण कर लिया था। पहली बात तो यह है कि 38 साल के बाद फिलिस्तीनी गजा पट्टी से ज़ायोनी बस्तियों के निवासियों को खदेड़ने में कामयाब रहे। ज़ायोनी शासन ने वर्ष 1967 में गजा पट्टी का अतिग्रहण किया था और इससे पता चलता है कि प्रतिरोध की रणनीति का फौरन जवाब नहीं मिलता, बल्कि यह रणनीति ऐसी है जिसका दीर्घावधि परिणाम सामने आता है। दूसरी बात यह है कि ये उपलब्धि समय के लिहाज से भी महत्वपूर्ण है। वर्ष 2000 में ज़ायोनी सैनिक दक्षिणी लेबनान से निकलने पर मजबूर हुए और 5 साल बाद उन्हें एक बार फिर गजा में पराजय का सामना करना पड़ा। ये ऐसी हालत में है कि इन ज़ायोनी बस्तियों में से 3 तो 2001 में बनी थी और ज़ायोनी शासन इनको बनाने में 4 साल के बाद ही इन्हें फिलिस्तीनियों के हवाले करने और वहां से निकल भागने पर मजबूर हुआ। तीसरी बात यह है कि गजा से इसराइलियों का निकलना दूसरे इंतफाजा का परिणाम था। दूसरा इंतफाजा 2000 में शुरू हुआ था और वर्ष 2005 में खत्म हो गया था। दूसरा इंतफाजा भी प्रतिरोध की व्यवहारिक ताकत का प्रदर्शन था। टनल की जंग और इसराइल पर पड़ने वाले भारी दबाव की वजह से इसराइल गजा से निकलने पर मजबूर हो गया। चौथी बात यह है कि गजा पट्टी से इसराइली सैनिकों का निष्कासन इस शासन की आपराधिक प्रवृत्ति को भी दर्शाता है, क्योंकि जब ज़ायोनी शासन गजा से निकलने लगा तो उसने सारे घरों को गिरा दिया, सारे कागजात तबाह कर दिए। बताया जाता है कि इसराइल ने गजा से निकलते हुए 3,000 से अधिक घरों को तबाह किया था।
ट्रंप का ये मानना है कि मेरे भीतर कुछ ऐसी अच्छाइयां हैं जिनके कारण मीडिया मेरी नकारात्मक छवि पेश करता रहता है। वैसे एफबीआई की छापेमारी ने ट्रंप को मालामाल कर दिया है। नजफजादे की रिपोर्ट को स्वर दे रहे हैं साथी रविश जैदी।
फेडरल जज हैड गिवन फॉर्मर प्रेसिडेंट डोनाल्ड ट्रंप।
अमरीका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के महल जैसे घर पर एफबीआई द्वारा मारे गए छापे के बाद ट्रंप पर पैसों की बारिश होने लगी है।
नेगेटिविटी फॉर आवर कंट्री।
छापेमारी के बाद ट्रंप के समर्थक ये सोच रहे हैं कि उन पर अत्याचार हो रहा है, इसलिए ट्रंप के समर्थकों ने लाखों डॉलर ट्रंप की पॉलिटिकल एक्शन कमेटी के अकाउंट में डाले हैं, जिससे ये कहा जा रहा है कि एफबीआई के छापेमारी ने ट्रंप को मालामाल बना दिया है। ऐसा क्यों हुआ, इस बारे में प्रिंसटन विश्वविद्यालय के राजनीति विभाग के प्रोफेसर थॉमस मैन बताते हैं कि मेरा मानना है कि मीडिया द्वारा ट्रंप के संबंध में ज्यादा नकारात्मक खबरें प्रकाशित की जाती हैं और इसमें कोई आश्चर्य की बात नहीं है कि ट्रंप स्वयं ये जानबूझकर करते हैं। वो अपने संबंध में नकारात्मक खबरों को हवा देते हैं और फिर अपने समर्थकों को ये दर्शाने की कोशिश करते हैं कि देखो मीडिया हमसे कितनी नफरत करता है, इसीलिए विश्वास करो मेरे अंदर कोई ऐसी अच्छाई है कि मीडिया मुझे ऐसा दिखाने की कोशिश करता रहता है। अमेरिकी कांग्रेस के चुनाव को लेकर रिपब्लिकन के बीच हुए मतदान में भी ज्यादातर वही लोग जीते हैं कि जिनको ट्रंप का समर्थन प्राप्त था। रिपब्लिकन पार्टी की श्रीमती लेस चेनी, जो 6 जनवरी की घटना की जांच कर रही समिति की उप प्रमुख है, 6 जनवरी वही दिन है कि जब ट्रंप के समर्थकों ने 2020 अमरीकी राष्ट्रपति चुनाव में धांधली का आरोप लगाते हुए कांग्रेस पर हमला बोला था और उस पर कुछ समय के लिए कब्जा कर लिया था। श्रीमती चेनी, जो ट्रंप की घोर आलोचक हैं, उन्हें भारी हार का सामना करना पड़ा है।
डोनाल्ड ट्रंप इज नेवर अगेन।
बिना समय गवाए बाइडेन ने उनसे संपर्क किया, जबकि उनकी हार ट्रंप और उनके समर्थकों के लिए सबसे बड़ी खुशी का अवसर थी। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ ایک کشمیری نیتا نے کہا ہے کہ کیندر سرکار اب بھی ہمارے ادھیکاروں کے پرتی گمبھیر دکھائی نہیں دیتی ہے۔ وہ کہتے ہیں کہ ہم آج بھی کٹھن دور سے گزر رہے ہیں۔ سری نگر سے سپت محمد حسن کی رپورٹ۔
جموں کشمیر پیپلز کانفرنس نے کہا ہے کہ نئی دہلی نے کشمیریوں کے ساتھ جو کیا ہے وہ نہ تو دیش کے ہت میں ہے نہ راجیہ کے لوگوں کے ہت میں۔ انہوں نے کہا کہ بھارت 29 راجیہ والا دیش تھا، پرنتو 5 اگست 2019 کے نرنے نے اسے 28 راجیوں میں تبدیل کر دیا۔ یہ کوئی اچھی بات نہیں ہے۔ دکشنی کشمیر میں ایک جن سبھا کو سمبوجت کرتے ہوئے پیپلز کانفرنس کے دگج نیتاؤں نے کہا کہ ہم بھارتی سرکار پر یہ بات بل دے کر کہنا چاہتے ہیں کہ ہمیں کشمیریوں کے دل جیتنے کی ضرورت ہے۔ انہوں نے کہا کہ جو کچھ یہاں ہو رہا ہے وہ صحیح نہیں ہے، اگر ہم نے لوگوں کو دل سے لگایا تو یہ دیش کے ہت میں ہوگا۔ اس اوسر پر بشارت بخاری نے لوگوں سے بھی پرارتھنا کی کہ وہ ایکتا کے ساتھ آگے آئیں۔ انہوں نے کہا کہ یہاں پر لوگوں کو بانٹنے کا پریاس ہو رہا ہے، میری لوگوں سے یہ بنتی ہے کہ وہ اس کا ورودھ کریں۔ اس اوسر پر پیپلز کانفرنس کے نیتاؤں نے سمبوجت کرتے ہوئے کہا،
ان دلوں کو ٹھیک کیجیے، خود بخود انٹیگریشن ہو جائے گا۔ آپ نے صرف اتنا ہی نہیں کیا کہ آپ نے کشمیر کو تحس نحس کیا، جموں کشمیر کی سالمیت کو تحس، آپ نے ہندوستان کی 29 اسٹیٹوں کو 28 اسٹیٹوں پہ لایا۔ دنیا میں، ساری دنیا میں کہہ رہے تھے ہندوستان کی 29 اسٹیٹیں ہیں، کہاں ہیں آج 29؟ آج تو 28 اسٹیٹ۔ آپ نے ہندوستان کی اسٹیٹ کم، آپ نے ہندوستان کی قدر قیمت بھی کمی لائی، وہ آپ نے کم کی۔ ہمارے 4 پرائم منسٹر گزرے ہیں، ہم نے ایک سیٹ کیا، جب ہم نے الحاق کیا اس عظیم ملک کے ساتھ، یہ جان کے کیا کہ ایک سیکولر ملک ہے۔ اس میں گاندھی جی پیدا ہوا ہے، نہرو پیدا ہوا ہے، مولانا عبدالکلام آزاد پیدا ہوا ہے، ان سب کے ساتھ ہم نے کیا اور شرائط پہ کیا۔
اس بیچ جموں کشمیر میں ہنسا گھٹناؤں کا کرم بھی جاری ہے۔ دکشنی کشمیر میں بھارتی سرکشا بلوں کے ساتھ ایک مڈ پیڑ میں ایک الگاوادی چھاپہ مار کے ہتات ہونے کی سوچنا ہے، جبکہ بتایا جاتا ہے کہ جموں کے وبھن چھیتروں میں تلاشی ابھیان آرمبھ کیے گئے ہیں۔ یہاں یہ بات الیکھنی ہے کہ وہاں پر ملٹنسی ایکٹیویٹیز میں جو اچھال آیا ہے اس کے بعد سیکورٹی ایجنسیوں نے یہ نرنے لیا ہے کہ یہاں پر تلاشی ابھیان اور زیادہ تیز کیے جائیں گے تاکہ الگاواد اور آتنکواد کو سماپت کیا جا سکے۔ جموں کشمیر کے گورنر منوج سنہا نے کہا ہے کہ جموں کشمیر کے لوگ شانتی سے زندگی گزارنا چاہتے ہیں، پرنتو کچھ ایسے طاقتیں ہیں جو جموں کشمیر میں شانتی میں بادھا ڈالنے کا ہر سمبھو پریاس کر رہے ہیں۔ انہوں نے کہا کہ میری لوگوں سے بنتی ہے کہ وہ ان کا ڈٹ کر مقابلہ کریں۔ انہوں نے کہا کہ نئی دہلی نے جموں کشمیر کے حوالے سے جو کہا ہے اس پر عمل ہو رہا ہے اور جموں کشمیر کو ترقی کے ہر منزل پر لے جایا جائے گا۔ انہوں نے کہا کہ جموں کشمیر میں چناؤ کرانا الیکشن کمیشن کا کام ہے اور جب بھی وہ اس کے لیے کہیں گے تو میرا یہ ماننا ہے کہ جموں کشمیر میں اس کے لیے واتاورن بالکل صحیح ہے۔ سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتاؤ، اب پرستت ہے ساپتاہک کاریکرم قرآن ایشوری چمتکار۔
قرآن قرآن ایشوری چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरी चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह ताहा की 115वीं आयत की तिलावत सुने।
وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ مِن قَبْلُ فَنَسِيَ وَلَمْ نَجِدْ لَهُ عَزْمًا۔
और हमने इससे पहले आदम से वचन लिया था कि वे शैतान के बहकावे में न आएंगे, किंतु वे भूल गए और हमने उन्हें प्रतिज्ञा की पूर्ति में दृढ़ न पाया।
सूरह ताहा की यहाँ तक की आयतों में हजरत मूसा अलैहिस्सलाम व बनी इसराइल तथा फिरौन से उनके संघर्ष की घटनाओं का वर्णन किया गया। इस सूरह की बाकी बची आयतों में प्रथम मनुष्य और ईश्वरीय पैगंबर हजरत आदम अलैहिस्सलाम व उनकी पत्नी हजरत हव्वा तथा उनसे शैतान की शत्रुता की घटनाओं का उल्लेख किया गया है। जैसा कि कुरान मजीद की दूसरी आयतों से ज्ञात होता है, हजरत आदम व हव्वा को उनके जीवन के आरंभ में स्वर्ग के एक बाग में रखा गया था और वहां उन्हें सुख सुविधा का हर साधन प्राप्त था।
उस समय वे किसी भी कार्य के लिए कटिबद्ध नहीं थे और पूरी स्वतंत्रता के साथ ईश्वरीय अनुकंपाओं से लाभान्वित हो रहे थे। बस ईश्वर ने उनसे कह रखा था कि वे एक विशेष पेड़ के निकट न जाएं और उसका फल न खाएं, क्योंकि इस स्थिति में शैतान उन्हें धोखा दे देगा। किंतु उन्होंने ईश्वर की सिफारिश को गंभीरता से नहीं लिया और अपनी इस प्रतिज्ञा का उस प्रकार से पालन नहीं किया जिस प्रकार से करना चाहिए था। परिणाम स्वरूप वे समस्याओं में ग्रस्त हुए और स्वर्ग से निकाल दिए गए।
इस आयत से हमने सीखा कि ठोस इरादे व संकल्प का अभाव ईश्वर की दृष्टि में निंदनीय है।
ईश्वर ने मनुष्य से प्रतिज्ञा ली है कि वो अपनी प्रतिष्ठा की रक्षा करेगा, किंतु मनुष्य इस पर कटिबद्ध नहीं रहता।
आइए अब सूरह ताहा की 116वीं और 117वीं आयतों की तिलावत सुने।
وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ أَبَى فَقُلْنَا يَا آدَمُ إِنَّ هَذَا عَدُوٌّ لَكَ وَلِزَوْجِكَ فَلَا يُخْرِجَنَّكُمَا مِنَ الْجَنَّةِ فَتَشْقَى۔
और हे पैगंबर, याद कीजिए उस समय को जब हमने फरिश्तों से कहा आदम को सजदा करो, तो उन सभी ने सजदा किया सिवाय इब्लीस के कि वो इनकार कर बैठा। तो हमने कहा, हे आदम, निश्चित रूप से शैतान तुम्हारा और तुम्हारी पत्नी का शत्रु है, तो देखो ऐसा ना हो कि ये तुम दोनों को स्वर्ग से निकलवा दे कि तुम दुख व कड़ाई में ग्रस्त हो जाओगे।
मनुष्य की रचना के बाद फरिश्तों पर उसकी श्रेष्ठता को सिद्ध करने के लिए ईश्वर ने उन्हें आदेश दिया कि वे आदम के समक्ष नतमस्तक हो जाएं। ये ईश्वरीय आदेश इब्लीस नामक जिन पर भी, जो ईश्वर की अत्यधिक उपासना करने के कारण फरिश्तों की पंक्ति में आ गया था, लागू होता था, किंतु उसने इसे मानने से इनकार कर दिया और इसकी अवहेलना की।
ईश्वर ने मनुष्य की रचना के आरंभ में ही उससे और उसके वंश से इब्लीस या शैतान की शत्रुता से अवगत करा दिया, ताकि वो ये जान ले कि शैतान का अनुसरण करने से दुख व पीड़ा के अतिरिक्त उसे कुछ प्राप्त नहीं होगा और शैतान के आदेशों के पालन से मनुष्य के सुख व सौभाग्य का अंत हो जाएगा।
इन आयतों से हमने सीखा कि मनुष्य सृष्टि की सभी वस्तुओं, यहाँ तक के जिन्नों व फरिश्तों से भी श्रेष्ठ है और ये प्रतिष्ठा उसे ईश्वर ने प्रदान की है।
मनुष्य से, चाहे वो स्त्री हो या पुरुष, शैतान की शत्रुता उसकी रचना के आरंभ से रही है और प्रलय तक जारी रहेगी।
سبحان العظيم۔
آئیے اب سورہ طہٰ کی 118 اور 119 آیتوں کی تلاوت سنیں۔
ان لک الا تجوع فیہا ولا تعرا وانک لا تظمأ فیہا ولا تضحا۔
نشچت روپ سے یہاں ارتھات سورگ میں نہ تو تمہیں بھوک لگے گی اور نہ تم نروست رہو گے، اور نہ یہاں تمہیں پیاس لگے گی اور نہ تم دھوپ کی تکلیف اٹھاؤ گے۔
ایشور نے حضرت آدم و ان کی پتنی حضرت حوا علیہ السلام کو ان کی رچنا کے بعد جو استھان اپلبدھ کرایا تھا اس کا وہ اس پرکار ورنن کرتا ہے کہ یہ بھویہ باغ ہر پرکار کی انوکمپا سے سمپن ہے، اس میں انہیں کبھی بھی بھوک نہیں لگے گی اور یہاں کا موسم اتنا اچھا ہے کہ گرمی و دھوپ سے منشیہ کو کسی پرکار کی یاتنا نہیں ہوگی کہ جس کے پرینام سوروپ اسے پیاس لگے۔
اس باغ میں آہار، پانی، وستر اور گھر جیسی منشیہ کی آرمبھک آوشکتا کے سبھی سادھن اتینت اچت ڈھنگ سے اپلبدھ کرا دیے گئے ہیں اور ان کی پراپتی کے لیے اسے کسی بھی پرکار کی تکلیف نہیں اٹھانی ہوگی۔
ان آیتوں سے ہم نے سیکھا کہ سانسارک جیون بھوک اور پیاس جیسی کٹھنائیوں سے بھرا ہوا ہے اور کٹھنائیاں شیطان کے انوسرن کے کارن ہیں۔
ایشوری آدیشوں کا پالن منشیہ کو سورگ میں پہنچاتا ہے جہاں کسی پرکار کی کوئی کٹھنائی اور دکھ نہیں ہے۔
آئیے اب سورہ طہٰ کی 120 آیت کی تلاوت سنیں۔
فوسوس إليه الشيطان قال يا آدم هل أدلك على شجرة الخلد وملك لا يبلى۔
پھر شیطان نے انہیں اکسایا اور کہنے لگا، ہے آدم، کیا میں تمہیں امر جیون کے ورکش اور کبھی پرانے اور سماپت نہ ہونے والے راج کا پتا دوں؟
انتتہ ایشور نے حضرت آدم علیہ السلام کو جس بات کی اور سے سچیت کر رکھا تھا وہ ہو کر رہی۔ ہوا یہ کہ ابلیس یا شیطان جس نے آدم کے سمکش سجدہ نہیں کیا تھا انجان ویکتی بن کر ان کے پاس آیا اور اپنے دھردتا پورن اکساموں سے اس نے ان کے سمکش اس بات کو سندر و ٹکاؤ بنا کر پرستت کیا جس سے ایشور حضرت آدم کو روک چکا تھا۔
حضرت آدم علیہ السلام بھی اس کے اکساوے میں آ گئے اور امر جیون تتھا کبھی نہ سماپت ہونے والے شاسن کی چاہ میں شیطان کے جال میں پھنس گئے۔ شیطان نے ان سے کہا کہ یدی وہ اس کی بات مانے تو وہ انہیں امر جیون کے ورکش اور انند شاسن کا پتہ بتا دے گا۔
اس آئے سے ہم نے سیکھا کہ شیطان کبھی بھی منشیہ کو اپنی بات ماننے پر ویوش نہیں کر سکتا بلکہ وہ کیول اسے اکساتا ہے۔
شیطان کی گھسپیٹ کا مارگ منشیہ کی آنترک اچھائیں ہیں کیونکہ ان میں دھوکہ کھانے کی سمبھاونا ادھک ہوتی ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، اب مسجد کے انتراشٹری دیوس کے اوسر پر پیش ہمارا وشیش کاریکرم۔
دوستو، انتراشٹری مسجد دیوس کے اوسر پر وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں سواتی اور قائم رضوی کا سلام سویکار کیجیے۔
دنیا کے ہر دھرم میں اپاسنا کو وشیش مہتو پراپت رہا ہے۔ اپاسنا کے کارن اپاسنا استھل بھی سمانی درشٹی سے دیکھے جاتے ہیں۔ پورے وشو میں ہر دھرم کے ماننے والے اپنے دھرم استھل کو وشیش مہتو دیتے ہیں۔ ہر دھرم کا انیائی اپنے دھرم کے اپاسنا استھل میں جا کر اپاسنا کرتا ہے، وہ اس کو بہت ہی شردھا کی درشٹی سے دیکھتا ہے۔ مسلمان جس استھان پر ایشور کی اپاسنا کرتے ہیں اسے مسجد کہا جاتا ہے۔ مسلمانوں میں اسے ایشور کے گھر کے نام سے بھی جانا جاتا ہے۔ سوئم ایشور نے اسے اپنے گھر کے نام سے سمبودھت کیا ہے۔ پوری دنیا میں مسجد کو اسلام کے پرتیک کے روپ میں دیکھا جاتا ہے۔ دنیا بھر کے مسلمان اپاسنا کے لیے پرتی دن مسجد آتے ہیں۔ وہ بنا کسی بھید بھاؤ کے مسجد میں اپستھت لوگوں کے ساتھ مل کر نماز پڑھتے ہیں۔
मस्जिद को इस्लाम में विशेष महत्व प्राप्त रहा है। यह मुसलमानों का उपासना गृह है, जहां जाकर वे ईश्वर की उपासना करते हैं। मस्जिद को ईश्वर ने अपना घर बताया है। वास्तव में मस्जिद ईश्वर से प्रार्थना करने का उपयुक्त स्थान है। यदि हम मस्जिद और उसमें उपासना के संबंध में महापुरुषों के कथनों में गौर करते हैं तो पाते हैं कि यह ऐसा स्थान है जो लोगों को प्रलय की ओर खींचता है। यह स्थान मनुष्य को संसार और उसके आकर्षणों से दूर करता है। मस्जिद में उपस्थित होकर इंसान अध्यात्म के शिखर तक पहुंच सकता है। मस्जिद के संबंध में ईश्वर कहता है कि वहां पर अर्थात मस्जिद में ऐसे लोग उपस्थित होते हैं जो पवित्र रहना चाहते हैं और ईश्वर पवित्र लोगों को पसंद करता है।
इस्लाम के उदय काल में मुसलमानों को धार्मिक शिक्षा देने और अच्छाइयों के प्रचार व प्रसार तथा बुराइयों से रोकने के लिए किसी एक प्लेटफॉर्म की बहुत ज़रूरत थी। इन कामों के लिए मस्जिद से बढ़कर कोई अन्य स्थान हो ही नहीं सकता था, क्योंकि ये वो स्थान था जहां पर सारे मुसलमान एकत्रित होते थे। मस्जिद के लिए मुसलमानों के निकट आज तक विशेष महत्व पाया जाता है। मस्जिद में कही जाने वाली बातों को मुसलमान बड़ी ही श्रद्धा से सुनते हैं और उस पर अमल करने की कोशिश करते हैं। मस्जिद से ही मुसलमानों को इस्लामी शिक्षाएं दी जाती हैं, ताकि वे इस्लाम को उचित ढंग से समझें और उसको अपने जीवन में व्यावहारिक बनाएं।
पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफ़ा ने जब से पवित्र नगर मदीना में पहली मस्जिद बनाई, उसके बाद से मस्जिदें मुसलमानों की मजबूत छावनी के रूप में बदल गईं। पैगंबर इस्लाम अपने काल में मस्जिद में ही भाषण देते, यही से वे धर्म का प्रचार करते। मस्जिद में ही वे विभिन्न प्रतिमंडलों से मिला करते थे। पैगंबर इस्लाम के काल में ही मस्जिद मुसलमानों की मजबूत छावनी में बदल चुकी थी। मस्जिदें आरंभ से ही धार्मिक, सांस्कृतिक, सामाजिक और शैक्षिक गतिविधियों का केंद्र रही है। इस्लाम के उदयकाल में मुसलमानों के लिए महत्वपूर्ण फैसले मस्जिदों में लिए जाने लगे। मस्जिद के बारे में इस्लामी क्रांति के वरिष्ठ नेता का कहना है कि मस्जिद नामक इमारत की पहली नींव कोबा में रखी गई, जिसके बाद मदीने में। मस्जिद वास्तव में इस्लामी समाज के गठन के आरंभ में इस्लाम की बहुत ही सुंदर पहल है।
हर साल बहुत बड़ी संख्या में लोग इस्लाम स्वीकार कर रहे हैं। अन्य क्षेत्रों की तुलना में पश्चिम में इस्लाम का अधिक स्वागत किया जा रहा है, अर्थात वहां पर मुसलमान बनने वालों की संख्या दूसरे क्षेत्रों की तुलना में काफ़ी अधिक है। आज के युग में बहुत से लोग खोजबीन और जांच पड़ताल करने के बाद इस्लाम को गले लगा रहे हैं। इस काम में मस्जिद की भूमिका को अनदेखा नहीं किया जा सकता। मुसलमान बनने के बाद एक जापानी युवा ये कहते हैं कि जब मैं पहली बार मस्जिद में प्रविष्ट हुआ तो उस समय मेरे मन में जिस बात का आभास पहली बार आया था वो थी शांति की भावना।
वे कहते हैं कि अपने जूते उतारने के बाद जब मैं मस्जिद में दाखिल हुआ तो मुझको वहां पर एक विचित्र शांति का आभास हुआ। अब जब मैं मस्जिद में जाकर नमाज पढ़ता हूँ तो ऐसा लगता है मानो सारे दुखों से दूर होकर इस समय मैं ईश्वर के सामने खड़ा हूँ। आज के जमाने में अगर किसी को किसी भी मार्ग से शांति हासिल हो जाए तो ये बहुत बड़ी चीज है। यह महत्वपूर्ण चीज मुझको मस्जिद से हासिल हुई है। कुरान में जहां पर मस्जिद के महत्व पर विशेष रूप से प्रकाश डाला गया है, वहीं पर उन लोगों को धरती का सबसे अधिक अत्याचारी बताया गया है जो मस्जिदों को तोड़ने या वहां पढ़ी जाने वाली नमाज को रुकवाने के प्रयास में रहते हैं। यही हाल है उन लोगों का भी जो मस्जिद को किसी भी रूप में नुकसान पहुंचाना चाहते हैं।
दोस्तों, सन 2003 में इस्लामी गणतंत्र ईरान की राजधानी तेहरान में इस्लामी देशों के विदेश मंत्रियों की बैठक आयोजित हुई थी। इस बैठक में ईरान की ओर से ये प्रस्ताव रखा गया था कि इस्लाम और मुसलमानों के बीच विशेष महत्व रखने के कारण मुसलमानों के उपासना स्थल अर्थात मस्जिद के लिए एक दिन को विशेष किया जाए। इस प्रस्ताव की समीक्षा करने के बाद बैठक में 21 अगस्त को अंतर्राष्ट्रीय मस्जिद दिवस निर्धारित किया गया। अंतर्राष्ट्रीय मस्जिद दिवस के लिए 21 अगस्त को इसलिए चुना गया था क्योंकि आज ही के दिन ज़ायोनियों ने मस्जिदुल अक्सा में आग लगाई थी।
21 अगस्त सन 1969 को ज़ायोनियों ने मुसलमानों के प्रथम किबले के रूप में मान्यता प्राप्त मस्जिदुल अक्सा में आग लगाकर बहुत से ऐतिहासिक प्रमाणों को मिटाने का प्रयास किया था। मस्जिदुल अक्सा वह स्थान है जहां पर बहुत से ईश्वरीय दूतों की निशानियां हैं। यहां पर बहुत से प्राचीन ऐतिहासिक प्रमाण पाए जाते हैं। विश्व के तीन धर्मों के निकट मस्जिदुल अक्सा को विशेष श्रद्धा की दृष्टि से देखा जाता है, इस्लाम, ईसाई और यहूदी। हालांकि मस्जिदुल अक्सा में आग लगाने की घटना के बाद से ज़ायोनी इस ऐतिहासिक मस्जिद को नुकसान पहुंचाने के लिए आए दिन कोई न कोई हरकत करते रहते हैं। मस्जिदुल अक्सा में ज़ायोनियों द्वारा आग लगाने पर उनके विरुद्ध पूरी दुनिया में प्रतिक्रियाएं व्यक्त की गई।
इस बारे में इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अज़मा सैयद अली खामेनेई ये कहते हैं कि मस्जिदुल अक्सा में आग लगाने की घटना वास्तव में इस्लामी प्रतीकों और मुसलमानों की पहचान को नष्ट करने के वर्चस्ववादियों के प्रयासों का एक भाग है। यही कारण है कि मुसलमानों के दिलों में ये घटना आज भी जीवित है। मस्जिद एक उपासना स्थल है, विश्व में दूसरे धर्मों के मानने वालों के भी उपासना स्थल है, किंतु मस्जिद की एक विशेष बात यह है कि इस्लामी इतिहास के आरंभ से लेकर आज तक मस्जिद केवल एक आध्यात्मिक केंद्र के रूप में रही है।
यह पवित्र इमारत केवल उपासना से विशेष नहीं है, धर्म के संदेश को लोगों तक पहुंचाने के लिए मस्जिद ने एक प्लेटफॉर्म के रूप में काम किया। हालांकि इसका निर्माण उपासना के उद्देश्य से ही किया गया है, किंतु इसकी उपयोगिता केवल उपासना तक सीमित नहीं है। यहाँ पर पढ़ने, पढ़ाने और समाज में सुधार जैसे काम भी किए जाते हैं।
मस्जिद में उपस्थित होकर मनुष्य अपने भीतर नैतिक विशेषताओं को अधिक मजबूत बना सकता है। मस्जिद को आग की ऐसी भट्टी की संज्ञा दी गई है जहां पर मनुष्य सोने की भांति तपकर शुद्ध हो जाता है। मस्जिद के माध्यम से आंतरिक इच्छाओं पर सरलता से नियंत्रण भी किया जा सकता है। कुल मिलाकर ये कहा जा सकता है कि मनुष्य को मस्जिद से बहुत अधिक लाभ है यदि वो इसका प्रयोग करता रहे।
पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफा ने अपने ईश्वरीय संदेश को लोगों तक पहुंचाने के लिए मस्जिद का ही सहारा लिया था। इसी स्थान से उन्होंने पूरे विश्व के लोगों का मार्गदर्शन किया। पवित्र नगर मदीना में जो पहली मस्जिद बनाई गई थी वह वास्तव में ज्ञान देने, इस्लामी शिक्षाओं को दूसरों तक पहुंचाने, लोगों के बीच फैसले करने तथा भविष्य के लिए नीतियां निर्धारित करने के साथ ही सैनिक और सांस्कृतिक मामलों में फैसले लेने का केंद्र बन गई थी।
पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के स्वर्गवास के बाद इस काम को उनके उत्तराधिकारी हजरत अली अलैहिस्सलाम ने भी उसी ढंग से आगे बढ़ाया। अपने सत्ता काल में हजरत अली अलैहिस्सलाम ने मस्जिद में शिक्षा देने के साथ ही साथ इसको इस्लामी गतिविधियों के रूप में भी प्रयोग किया। आप मस्जिद में खुतबे देते और लोगों को इस्लामी शिक्षाओं से अवगत करवाया करते थे। विशेष बात यह है कि हजरत अली अलैहिस्सलाम की शहादत भी मस्जिद में नमाज के दौरान हुई थी। हजरत अली अलैहिस्सलाम की शहादत के बाद उनके उत्तराधिकारियों ने भी इसी शैली को पूरी दृढ़ता के साथ आगे बढ़ाया जो आज भी जारी है। दोस्तों, इसी के साथ कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شوتاو اب سمے مکھ سماچاروں کے سارانش کا. ایران نے کہا ہے کہ سبھی مسجدیں ظالم شاسن کے خلاف پرتیرودھ کا کیندر بنی رہیں گی. پاکستان کے پردھان منتری نے کہا ہے کہ ان کا دیش بھارت کے ساتھ استھائی شانتی چاہتا ہے. صومالیہ میں ایک ہوٹل پر آتنکوادی حملہ ہوا جس میں 20 لوگ مارے گئے. امریکہ میں گرہ یدھ آرمب ہو چکا ہے. شوتاو ہمارا یہ کاریکرم آپ نے شارٹ وی میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سنا. ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آیا ہوگا. تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ دیکھنا نہ بھولیں, پتہ ہے pastoday.com/hi. تو شوتاو اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے. شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں, خدا حافظ. Thank you.